यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। जातीय छुवाछुत र साम्प्रदायिकताको अन्त्यका लागि सरकार दृढ़ताका साथ लागि परेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। सामाजिक विखण्डन ल्याउने र कपोकल्पित धारणा बनाएर अरूको चरित्र हत्या गर्ने जस्ता अपराध नियन्त्रण गर्नुपर्नेमा गृहमन्त्री रमेश लेखकको जोड़। शिक्षक दरबन्दी पुनरावलोकनका लागि कार्यदल बनाएर काम अघि बढ़ाइएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईद्वारा जानकारी। इजरायलले गाजामा गरेको पछिल्लो आक्रमणमा कम्तीमा 38 जनाको मृत्यु। र जनकपुर बोल्ड्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लीग एनपीएलको फाइनलमा।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी, नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको बताउनु भएको छ। नेपाल उत्पीड़ित जातीय मुक्ति समाजको 37 स्थापना दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले राजनीतिक स्थायित्व र सुशासन कायम गर्न नयाँ सरकार गठन भएको बताउनुभयो। प्रधानमन्त्री ओलीले जातीय छुवाछुत र साम्प्रदायिकतालाई निमिट्यान्न पार्न वर्तमान सरकार तत्पर रहेको बताउनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले जातीय समानता सुनिश्चित गर्न संविधान र कानूनको पालनाका साथै सामाजिक सुधार पनि आवश्यक भएको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स यूएई का राजदूत अब्दुल्ला अल शम्सीले आज शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राजदूत शम्सीले आगामी फेब्रुअरी दोस्रो साता दुवैमा हुने वर्ल्ड गभर्नमेन्ट्स समिटमा भाग लिन यूएई का उपराष्ट्रपति एवं प्रधानमन्त्री मोहम्मद बिन रसिद अल माकटुमले पठाउनु भएको निमन्त्रणा हस्तान्तरण गर्नुभयो। भेटका अवसरमा दुई देशबीच यसअघि भएका सम्झौताहरूको प्रभावकारी कार्यान्वयन र आगामी दिनमा व्यापार, लगानी, कृषि, जलविद्युत, पर्यटन, हाइड्रो इनर्जी आदि क्षेत्रमा हुन सक्ने सम्झौता र सहकार्यका विषयमा छलफल भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको सिफारिशमा डाक्टर शंकर प्रसाद शर्मालाई भारत र डाक्टर नेत्र प्रसाद तिमसिनालाई मलेसियाका लागि आवासीय राजदूत नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। सभामुख देवराज घिमिरेले व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। कास्कीको पोखरामा सम्पन्न 10 अन्तर्व्यवस्थापिका सम्मेलनबारे जानकारी दिन आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा सभामुख घिमिरेले संसदको काम प्रभावकारी भए सरकारको काम पनि प्रभावकारी हुने बताउनुभयो। 7 बुधे घोषणा पत्र जारी गर्दै सम्पन्न सम्मेलनमा व्यवस्थापिकाको सक्रियता बढ़ाउन महत्वपूर्ण छलफल गरिएको जानकारी दिनुहुँदै सभामुख घिमिरेले संघीयता एवं संविधान कार्यान्वयनलाई तीव्रता दिन संघ, प्रदेश र स्थानीय तहको साझा सूची निर्माण गरिने बताउनुभयो। संघीयता कार्यान्वयनसँग सम्बन्धित ऐन कानून निर्माणमा ढिलाइ गर्न नहुने बताउँदै सभामुख घिमिरेले संसदको आगामी अधिवेशनले ती कानून पारित गर्ने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीयतालाई प्रभावकारी रूपमा कार्यान्वयनका निम्ति आवश्यक कानूनी व्यवस्था गर्न संघीय संसद प्रतिबद्ध रहेको बताउनुभयो। सम्मेलनमा प्रतिनिधि सभा, राष्ट्रिय सभाका साथै सातै प्रदेशका सभामुख, उपसभामुख, सचिव लगायत सहभागी हुनुहुन्थ्यो। गृहमन्त्री रमेश लेखकले सरकार चोरी तस्करी र अपराध नियन्त्रणमा सदैव कटिबद्ध रहेको बताउनु भएको छ। नेपाल प्रेस युनियन रूपन्देहीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले पछिल्लो समयमा नयाँ नयाँ खालको अपराधहरू बढ़दै जान थालेकाले नियन्त्रणका लागि त्यसतर्फ सजग हुन जरूरी रहेको बताउनुभयो। वहाँले लागू औषध आत्महत्या सवारी दुर्घटना मानव तस्करी कुटपीट यौनजन्य हिंसा जस्ता पुराना खालका अपराधसँगै वित्तीय र प्रविधिको प्रयोगबाट हुने अपराध पनि बढ़न थालेकाले त्यसलाई नियन्त्रण गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो। लोकतन्त्रमा कानूनको परिधि र मर्यादामा रहेको र अरूको स्वच्छ आलोचना गर्न पाइने भए पनि कपोकल्पित धारणा बनाएर अरूको चरित्र हत्या गर्ने धार्मिक सामाजिक विखण्डन ल्याउने जस्ता अपराध बढ़न थालेकोले त्यसलाई पूर्ण रूपमा नियन्त्रण गर्नुपर्ने उहाँले बताउनुभयो। सरकारले शिक्षक दरबन्दी पुनरावलोकनका लागि कार्यदल बनाएर काम अघि बढ़ाएको छ। विद्यालय शिक्षा विधेयकमाथि आज छलफल गर्न बसेको प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले कार्यदलले दिने सुझावका आधारमा शिक्षक दरबन्दी मिलान गरिने बताउनुभयो। चौमासिक रूपमा तलब पाउँदै आएका शिक्षकहरूलाई हाल मासिक तलब निकासा गर्न थालिएको जानकारी दिनुहुँदै मन्त्री भट्टराईले ईसीडी पढ़ाउने शिक्षकहरूको समेत उचित व्यवस्थापन गर्न लागि जानकारी दिनुभयो। त्रिभुवन विश्वविद्यालयको जग्गा विवाद समाधान गर्न गठित छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेको जानकारी दिनुहुँदै मन्त्री भट्टराईले आवश्यक परे जग्गा विवाद समाधान गर्न थप अध्ययन र छानबिन गर्न सकिने स्पष्ट पार्नुभयो। समितिको बैठकमा सांसदहरू देवेन्द्र पौडेल ज्ञानु सुवेदी विनिता सिंह डाक्टर तोसीमा कार्की लगायतले आम नागरिकलाई सर्वसुलभ शिक्षा व्यवस्थाका लागि विधेयक स्पष्ट हुनुपर्ने विचार व्यक्त गर्नुभयो। समितिको आजको बैठकले सभापति अम्बरबहादुर थापाको समेत जकतोमा सांसदहरू छविलाल विश्वकर्मा देवेन्द्र पौडेल डिग बहादुर लिम्बु रामप्रकाश चौधरी डाक्टर तोसीमा कार्की र विना जयसवाल सदस्य रहेको परामर्श तथा समन्वयन उपसमिति गठन गरेको छ। संघीय निजामती सेवा प्रशासन स्वच्छ र पारदर्शी बनाउनु पर्नेमा सांसदहरूले जोड़ दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा जारी संघीय निजामती सेवाको गठन संचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका संशोधनकर्ता सांसदहरूले कर्मचारी प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने गरी कानून बनाउनु पर्नेमा जोड़ दिनुभयो। समितिको आज बसेको बैठकमा सांसदहरूले कामका आधारमा कर्मचारीहरूको मूल्यांकनको व्यवस्था गर्नुपर्ने कामप्रति जिम्मेवार बनाइनुपर्ने र खटाइएको ठाउँमा अनिवार्य जानै पर्ने व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभयो। निजामती सेवाको संरचनागत सुधार गर्नुपर्ने संघीयता बलियो बनाउन स्थानीय तहमा निजामती प्रशासन तर्फबाट 12 तहको सचिव पठाउने व्यवस्था गर्नुपर्ने निजामती सेवामा पनि समानुपातिक समावेशीको सिद्धान्तलाई प्रस्तावनामा नै उल्लेख गर्नुपर्ने सांसदहरूले बताउनुभयो। छलफलमा संशोधनकर्ता सांसदहरूले संघीय निजामती सेवा विधेयकको नाम नै परिवर्तन गरेर तीनै तहलाई सम्बोधन गर्ने गरी नाम राख्नुपर्ने विधेयकको नाम सार्वजनिक सेवा वा राष्ट्र सेवक विधेयक बनाइनुपर्ने सुझाव समेत दिनुभयो। संघीय निजामती सेवाको गठन संचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सांसदहरूबाट एकल र संयुक्त गरी 1,583 संशोधन परेको छ। नेकपा एकीकृत समाजवादीले पार्टीमा नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गरेको छ। पार्टीको स्थायी कमिटी बैठकले गरेको कार्यविभाजनमा अध्यक्ष माधव कुमार नेपालको नेतृत्वमा 24 सदस्यीय केन्द्रीय सचिवालय गठन भएको सचिव सोम प्रसाद पाण्डेले जानकारी दिनुभयो। सम्मानित नेता झलनाथ खनाललाई स्कूल विभाग प्रमुख, संगठन विभाग प्रमुखमा बेदुराम भूषाल, विदेश विभाग प्रमुखमा प्रमेश हमाल, राजकीय मामिला विभाग प्रमुख घनेन्द्र बस्नेत, मोर्चा फाँट प्रमुखमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको छ। यसैगरी पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडालाई, संघीय तथा प्रादेशिक मामिला प्रमुख, उपाध्यक्ष प्रकाश ज्वालालाई प्रचार विभाग प्रमुख, उपाध्यक्ष जयन्ती राईलाई अखिल नेपाल महिला संघको जिम्मेवारी दिइएको छ। महासचिव घनश्याम भूषाललाई अनुगमनको जिम्मा दिइएको छ भने युवा विभागको इन्चार्जको जिम्मेवारी लक्ष्मण केसी र विद्यार्थी विभाग इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीलाई प्रदान गरिएको सचिव पाण्डेले बताउनुभयो। मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाममा चिकित्सा शास्त्र अध्ययन अन्तर्गत स्नातक तह एमबीबीएसको अध्यापन शुरू भएको छ। संघीय सरकारबाट यस वर्ष एमबीबीएसका लागि 50 विद्यार्थीलाई अध्यापन गराउने अनुमति पाएपछि प्रतिष्ठानले अध्यापन शुरू गरेको हो। प्रतिष्ठानले प्राप्त गरेको 50 मध्ये 75% सीटमा विद्यार्थीको पूर्ण छात्रवृत्ति र 25% सीटमा तोकिएको रकमको आधारमा नामाङ्कन गराइने प्रतिष्ठानका उपकुलपति डाक्टर अकुर शाहले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले सबै समूहको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीतिमा जोड़ दिनुभएको छ। जर्मनीको बर्लिनमा आयोजित समानता सम्बन्धी सम्मेलनका क्रममा मन्त्री डाक्टर राणाले नारीवादी परराष्ट्र नीतिले समावेशिता, सहानुभूति र समानताका सिद्धान्तलाई प्राथमिकतामा राखेर सबैको अधिकार र चासोहरूलाई पनि सुरक्षित गर्न सहयोग गर्ने बताउनुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले वैदेशिक रोजगारीका क्रममा आर्जन गरिएका सीप र पूँजीलाई मुलुकको विकासमा लगाउनु पर्नेमा जोड़ दिनुभएको छ। त्रिभुवन विश्वविद्यालय, जनसंख्या अध्ययन केन्द्रीय विभाग र आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आईओएमले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले विदेशमा गरेका काम, सिकेका सीप र पूँजीलाई स्वरोजगारमूलक क्षेत्रमा लगानी गरी मुलुकको आर्थिक विकास गर्नुपर्ने बताउनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्नेमा जोड़ दिनुभएको छ। आज नेपाल हस्तकला महासंघ नेपालले पहिलो पटक राजधानीमा आयोजना गरेको नेपाल चाइना संस्कृति शिखर सम्मेलनमा मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुको विकल्प नभएको बताउँदै निजी क्षेत्र अघि सरकार पछि भएपछि मात्रै पर्यटन क्षेत्रको विकास हुने बताउनुभयो। खानेपानी मन्त्री प्रदीप यादवले विपद प्रभावित क्षेत्रमा शीघ्र पुननिर्माण थालिने बताउनु भएको छ। आज धुलीखेलमा आयोजित कार्यक्रममा उहाँले एक साताभित्र विपद प्रभावित क्षेत्रमा पुननिर्माण थाल्ने गरी प्रक्रिया प्रारम्भ भएको बताउनुभयो। सार्वजनिक सेवा प्रसारण संस्था पीएसबीका नवनियुक्त कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले प्रसारणका विषयवस्तु नागरिक केन्द्रित बनाउन निर्देशन दिनुभएको छ। रेडियो नेपाल र नेपाल टेलिभिजनमा आज आयोजित छुट्टा छुट्टै स्वागत कार्यक्रममा कार्यकारी अध्यक्ष डाक्टर विष्टले राष्ट्रको आवश्यकताका आधारमा दुई सरकारी संचार माध्यम रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरी सार्वजनिक प्रसारण संस्था बनाइएकोले जनताका आवाज तटस्थ रूपमा आम नागरिकसम्म पुर्याउनु यसको उद्देश्य रहेको बताउनुभयो। कार्यकारी अध्यक्ष डाक्टर विष्टले रेडियो नेपालले दूर दराजमा रहेका जनता माझ पुर्याइरहेको आवाजलाई अझ प्रभावकारी र तटस्थ ढंगबाट अगाडि बढ़ाउन पीएसबीको भूमिका महत्वपूर्ण रहने बताउनुभयो।
रेडियो नेपाल एउटा गौरवको स्थलमा यसरी यो हैसियतमा प्रवेश गर्न पाउँदा मलाई अत्यन्तै गौरव महसुस भएको छ। नेपालको प्रजातान्त्रिक आवाजको पहिलो श्रृंखला यहीँबाट शुरू भएको छ। ओजपूर्ण, गौरवपूर्ण यसको इतिहास छ। त्यो गौरवलाई त्यहाँदेखि अहिलेसम्म आइपुग्दाखेरि जसरी अगाडि निरन्तर रूपमा बढ़ेको छ, विगतलाई सम्झँदै गर्दाखेरि रेडियो नेपाल र नेपाल टेलिभिजन अब एउटै स्वरमा, एउटै लयमा पीएसबीको नामबाट, पीएसबीको पहिचानबाट आउँदैछ। अब नयाँ ढंगले हामीले अगाडि बढ्नुपर्नेछ। त्यो बुझाउने बनाउनको निम्ति पीएसबीको ब्रान्डिङ गर्न अति आवश्यक भइरहेछ। त्यो पीएचपी ब्रान्डिङ गर्नको निम्ति तपाईँहरूको भूमिका अत्यन्तै बढी आवश्यक छ। त्यसले गर्दा कन्टेन्टलाई चाहिँ नागरिक केन्द्रित बनाउनको, पीएचपी रियल पीएचपी बनाउनको निम्ति चाहिँ ध्यान दिउँ। तपाईँहरूको सेवा, शर्त, सुविधा यी सबै कुरामा बढी म चिन्ता गर्छु। यो संस्थाको स्थापित गर्ने कुरामा तपाईँले चिन्ता गर्नुहोस्, मिलेर काम गरौं।
रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले सकारात्मक भावनाको विकास र भावनात्मक एकता कायम गरेर मात्रै सार्वजनिक सेवा प्रसारणलाई सफल र प्रभावकारी बनाउन सकिने बताउनुभयो। नेपाल टेलिभिजनका नायब महाप्रबन्धक विष्णुराम नेउपानेले दुई संस्थाका प्रसारणलाई सार्वजनिक प्रसारणका रूपमा प्रमाणित गर्न सबैको सहकार्य र समन्वयको आवश्यकता रहेको बताउनुभयो। रेडियो नेपालका नायब कार्यकारी निर्देशक चन्द्रभूषण लाल दासले सार्वजनिक सेवा प्रसारणलाई प्रसारण संस्थालाई प्रभावकारी बनाउन सबैले मिलेर आफ्नो दायित्व पूरा गर्नुपर्ने बताउनुभयो। कार्यकारी अध्यक्ष डाक्टर विष्टले नेपाल टेलिभिजनमा रहेको पीएसबीको सचिवालयमा हिजो पदभार ग्रहण गर्नुभएको थियो। पश्चिम नेपालकै पुरानो शहरको रूपमा रहेको तानसेनलाई पुरानो भाषा, कला, संस्कृति, साहित्य र परम्पराको जगेर्ना गर्ने उद्देश्यले तानसेन नगरपालिकाले तानसेन नगर प्रज्ञा प्रतिष्ठान गठन गरेको छ। तानसेनलाई मध्यकालीन शहरको रूपमा विकास गर्ने दीर्घकालीन उद्देश्यका साथ तानसेन नगर प्रज्ञा प्रतिष्ठान गठन गरिएको हो। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
पुरानो र इतिहास बोकेको तानसेन राणा तथा सेनकालीन शहरको रूपमा परिचित छ। राणा तथा सेनकालीन अवस्थामा तानसेन कस्तो थियो, त्यति बेलाका परम्परा, संस्कृति, भाषा, चालचलन तथा समाज कस्तो थियो भनेर अहिलेका पुस्तालाई बुझाउने र सिकाउने उद्देश्यले तानसेन नगरपालिकाले तानसेन नगर प्रज्ञा प्रतिष्ठान गठन गरेको छ। तानसेनमा रहेको इतिहास, संस्कृति, साहित्य, परम्परा लगायतको क्षेत्रमा योगदान पुर्याएका महत्वपूर्ण व्यक्तिहरूलाई समेटेर तानसेन नगर प्रज्ञा प्रतिष्ठान गठन गरिएको नगरपालिकाले जनाएको छ। तानसेन नगर प्रज्ञा प्रतिष्ठानका सदस्य द्वय गणेशराज गेवाली र दीपक गेवाली।
तानसेन नगरको ऐतिहासिक कुराहरू, यहाँको कला, संस्कृति, साहित्य, समाजको बारेमा अध्ययन गर्ने, अनुसन्धान गरेका अध्येताहरूलाई सम्मान गर्ने, विशेष गरेर तानसेन नगरलाई एउटा विकसित नगरको रूपमा कला संस्कृतिको क्षेत्रबाट योगदान गराउने,
तानसेनलाई मध्यकालीन अवस्थामा सेन कालमा कुन अवस्थामा रहेको थियो त्यसमा पुर्याउनका लागि नेपालको पुरानो तानसेनलाई बिउताउने र नयाँ मापिकालाई जोड्नका लागि नगर प्रज्ञा प्रतिष्ठानले कार्य गर्दछ।
प्रज्ञा प्रतिष्ठान भर्खरै स्थापना भएकाले नगरपालिकाले दिएको क्षेत्राधिकार भित्र रहेर प्रज्ञा प्रतिष्ठानले काम सुरु गर्ने तानसेन नगरपालिकाले गठन गरेको तानसेन नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति चोलेश्वर शर्माले बताउनुभयो।
नगर प्रज्ञा प्रतिष्ठानको ऐन विनियमले जुन लक्ष्य गरेको छ त्यसैका आधारमा क्रमशः अध्ययन अनुसन्धान गर्दै सदस्यहरू सबैको बैठक बसेर हाम्रा योजनाहरू तयार गर्छौँ र नगर सभामा त्यो प्रस्तुत गर्नुपर्छ। नगर सभाले अब त्यो योजनाहरूलाई स्वीकृत गर्दा हामी त्यसैबाट काम थाल्छौँ।
तानसेन नगरपालिकालाई ऐतिहासिक, सांस्कृतिक, भाषा, साहित्य सम्पदा, ललित कला, पर्यटन, जात्रा लगायतका पक्षलाई समेट्दै मध्यकालीन शहरको रूपमा विकास गर्ने दीर्घकालीन उद्देश्य राखेर नगरपालिकाको 15 नगरसभाबाट पारित भएको विधेयकलाई कार्यान्वयन गरिएको प्रतिष्ठानका कुलपति तथा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले बताउनुभयो।
सेन कालदेखि राणा कालसम्मको धर्म, संस्कृति, परम्परा, सम्प्रदायहरूका पनि उजागर गर्ने, मध्यकालीन शहरको रूपमा विकास गर्नुपर्छ भन्ने जुन मनसा जाग्यो, तानसेन नगरपालिकालाई रिसर्च एक्टिभिटिजको लागि हाम्रो 15 नगरसभाले यस विषयमा ऐन पास गरेर यो कार्यान्वयन गरेको।
नयाँ पुस्तालाई तानसेन नगरको प्राचीन गरिमा, महत्व तथा भाषा, कला, साहित्य लगायतका विषयमा जानकारी दिने र मध्यकालीन शहरको रूपमा तानसेनलाई विकास गर्ने दीर्घकालीन उद्देश्यका साथ गठित प्रतिष्ठानले तानसेनको ऐतिहासिक पक्षको विकासमा मद्दत पुर्याउने विश्वास गरिएको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
गत वर्षको नाति काजी राष्ट्रिय संगीत सम्मान घोषणा भएको छ। सम्मान 10 स्रष्टा र एउटा संगीत प्रतिष्ठानलाई प्रदान गरिने भएको छ। नातिकाजी स्मृति समाजद्वारा आज आयोजित घोषणा कार्यक्रममा विभिन्न स्रष्टा, संगीतकर्मी तथा संचारकर्मीलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिने जानकारी दिइएको हो। समाजका अध्यक्ष वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले नातिकाजी राष्ट्रिय संगीत सम्मान गीतकार नगेन्द्र थापा, लोक गायक बोम बहादुर कार्की, कलाकार धन लामा, संगीत प्रवर्तक प्रकाश सायमी, शास्त्रीय संगीतकर्मी ज्ञानु राधा गोर्खाली, गीतकार द्वय बुद्धवीर लामा र किरण केसी क्रोधी, गायक दिवाकर खड्का र गायिका यशोदा पराजुलीलाई प्रदान गरिने जानकारी दिनुभयो। नातिकाजीको 99 जन्म जयन्तीका अवसरमा विशेष कार्यक्रम आयोजना गरी विभिन्न स्रष्टा, संगीतकर्मी तथा संचारकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गरिने समाजका अध्यक्ष बास्कोटाले बताउनुभयो। हेटौडाबाट संघीय राजधानी काठमाडौँ जोड्ने सिस्नेरी दक्षिणकाली सड़कमा आजदेखि यही पुस 11 गतेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अरियालले उक्त सड़क अन्तर्गत दक्षिणकाली छैमलेमा कालो पत्र गर्न लागिएकोले सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभयो। यस्तै सड़क स्तरोन्नतिका लागि कुलेखानी, फाकेल, मातातीर्थ सड़कमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ। चितवन राष्ट्रिय निकुञ्जले गत कार्तिक 13 गतेदेखि हालसम्म विभिन्न कसूरमा 65 जनालाई पक्राउ गरेको छ। निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार निकुञ्जभित्र अवैध गतिविधि नियन्त्रण कार्य अन्तर्गत बाघसँग सम्बन्धित कसूरमा निकुञ्जले पक्राउ गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार. इजरायलले गाजामा गरेको पछिल्लो आक्रमणमा कम्तीमा 38 जनाको मृत्यु भएको छ. शरणार्थीले आश्रय लिइरहेका स्थान र अस्पतालमा भएको आक्रमणमा 200 भन्दा बढ़ी घाइते भएका छन्. यसैबीच इजरायल हमास युद्धविराम र गाजामा बन्धक बन्दी आदान प्रदान गर्ने उद्देश्यले कतारको दुहामा भएको वार्ता सकारात्मक भएको हमासले जनाएको छ. अमेरिका, इजिप्ट र कतारले इजरायल र हमास बीच गाजामा युद्धविराम र बन्धक रिहाईका लागि मध्यस्थता गर्दै आएका छन्. हिजबुल्लाह इजरायल द्वन्द अन्त्य भएपछि लेबनानको पुननिर्माणमा सहभागी हुने विश्व बैंकले जनाएको छ. विश्व बैंकका मध्य पूर्व विभागका देशीय निर्देशक ज्या क्रिस्टोफ क्यारेटले लेबनानका सांसद संघको भेटमा पुननिर्माणमा लेबनानी सरकारसँग सहकार्य गर्ने बैंकको इच्छा व्यक्त गर्नुभएको हो. त्यस अवसरमा सभामुख नावी हवेरी र विभागका देशीय निर्देशक क्यारेटले पुननिर्माण परियोजनाहरू र कार्यक्रमहरू, भग्नावशेष हटाउने, पूर्वाधार पुननिर्माण र औद्योगिक र कृषि सुविधाहरूको पुनर्स्थापना सहितका विषयमा छलफल गर्नुभएको थियो. दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले देशको भ्रष्टाचार निगरानी निकाय समक्ष उपस्थित हुन स्वीकार गर्नुभएको छ. डिसेम्बर 3 सैनिक शासनको अल्पकालीन घोषणापछि संसदले उहाँलाई गत साता महाभियोग लगाएको थियो. युनमाथि दक्षिण कोरियाली अभियोजकका साथै प्रहरी, रक्षा मन्त्रालय र भ्रष्टाचार विरोधी अनुसन्धानकर्ताहरूको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ. अब आर्थिक समाचार सुरेन्द्र मणि त्रिपाठीबाट.
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक.
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सार्वजनिक पूँजीले मात्र वित्तीय आवश्यकता पूरा गर्न नसक्ने भएकाले निजी लगानी वृद्धि गर्न आवश्यक रहेको बताउनु भएको छ. थाइल्याण्डको बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको बुधबार भएको समापन समारोहमा अर्थमन्त्री पौडेलले एसिया र प्रशान्त क्षेत्रमा दिगो विकास लक्ष्य प्राप्तिका लागि गरिने प्रयासलाई सामूहिक रूपमा अघि बढ़ाउनु पर्ने बताउनुभयो. अर्थमन्त्री पौडेलले सार्वजनिक ऋण व्यवस्थापन, साझेदारी निर्माण र दिगो विकास लक्ष्यका लागि वित्तीय स्रोत व्यवस्थापन लगायतका विषयमा परामर्श बैठक फलदायी भएको पनि बताउनुभयो. उद्योग व्यवसायको प्रवर्धनका लागि बुटवलमा औद्योगिक व्यापार मेलाको आयोजना गरिएको छ. मेलामा 500 स्टल रहेका छन् भने मेलाको 5,00,000 बढ़ीले अवलोकन गर्ने र 15 करोड़ रूपियाँ बढ़ीको कारोबार हुने अनुमान गरिएको आयोजकले जनाएका छन्. बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा बुधबारदेखि शुरू भएको औद्योगिक व्यापार मेला पुष 18 गतेसम्म चल्ने हाम्रा संवाददाता रामप्रसाद आचार्यले जनाएका छन्. मेलाको उद्घाटन गर्नुहुँदै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले लगानीको सुरक्षा गर्न सरकार तयार रहेकाले ढुक्क भएर लगानी गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभयो. मन्त्री खड्काले दुई ठूला दल मिलेर अहिलेको सरकार बनेपछि मुलुकमा राजनीतिक स्थिरता कायम भएको र लगानीको वातावरण समेत बन्दै गएको बताउनुभयो.
जनकपुर बोल्ड्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लीग एनपीएलको फाइनलमा पुगेको छ. सुदूरपश्चिमले जनकपुरलाई 8 विकेटले पराजित गर्दै पहिलो संस्करणको एनपीएलको फाइनलमा स्थान पक्का गरेको हो. जनकपुरले दिएको 140 रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले 18.3 ओभरमा 2 विकेट गुमाएर पूरा गर्यो. सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले अर्धशतकीय पारी खेले. उनले 58 रन बनाए. त्यस्तै अर्का ओपनर सेप जैव 32 रन बनाएर आउट भए. सुदूरपश्चिमका लागि ब्रान्ड म्याकुनले 25 रन बनाए. कप्तान दिपेन्द्र सिंह ऐरी 20 रन बनाए. बलिङमा जनकपुरका ललित राजवंशी र किशोर महतोले समान 1-1 लिए. यसअघि त्रिवी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 139 रन बनाएको थियो. जनकपुरका लागि जिमी निसामले सर्वाधिक 45 रन बनाए. त्यस्तै शुभ कंसकारले 26, लाहिर मिन्थाल र हर्ष ठाकेलले समान 12-12 तथा कप्तान आसिफ शेख र अर्निको यादवले समान 11-11 रन बनाए. बलिङमा सुदूरपश्चिमका कप्तान दिपेन सिंह ऐरीले 3 विकेट लिए. सेप जेबले 2 तथा स्कट कुङ्गेलिन र अविनाश भोराले 1-1 लिए. पराजित जनकपुरले बिहिबार कर्नाडियासँग दोस्रो क्वालिफायर खेल्नेछ. उक्त खेलको विजेताले फाइनलमा सुदूरपश्चिमसँग उपाधिका लागि खेल्नेछ. अर्को खेलमा चितवन राइनोचलाई 21 रनले हराउँदै कर्नाडियास दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ. प्रणालीले दिएको 176 रनको विशाल लक्ष्य पछ्याएको चितवनले 20 ओभरमा 6 विकेट गुमाएर 154 रन मात्रै बनाउन सक्यो. चितवनका लागि ब्याटिङतर्फ रवि बोबरालले अर्धशतकीय पारी खेले. उनले 53 रन बनाएर आउट भए. त्यस्तै कप्तान कुशल मल्ल 21, विपिन रावल 18, ल्युक ब्याङ्क्सले 17 रन बनाए. यता कर्णालीका लागि बलिङतर्फ जय किशन कोसवालले 3 विकेट राखिदा कप्तान सोमपाल कामी र नन्दन यादवले समान दुई विकेट हात पारे। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली नै निर्धारित विश्व ओभरमा 6 विकेट गुमाएर 175 रन बनाएको थियो। कर्णालीका लागि ब्याटिङतर्फ ओपनर जयकिशन कोचवाल र विलियन बोस्रिटाले अर्धशतकीय पारी खेले। कोचवाला 53 रनमा आउट भए। विलियन बोस्रिटाले 52 रन बनाउँदा चार्डविक बोल्टन 46 रनमा उपस्थित रहे। यता बलिङतर्फ चितवनका लागि सायल तनवीरले दुई विकेट लिँदा शरद विश्वाकर कप्तान कुशल मल्ल रवि बोपारले समान एक एक विकेट हात पारे। हारसँगै चितवन बाहिरिएको छ भने कर्णाली दोस्रो क्वालिफायर खेल्ने भएको छ। जनकपुरले बिहिबार कर्णाली एकसँग दोस्रो क्वालिफायर खेल्नेछ। उक्त खेलको विजेताले फाइनलमा सुदूरपश्चिमसँग उपाधिका लागि खेल्नेछ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम आगामी 24 घण्टामा देशभर मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 22.3 डिग्री सेल्सियस, न्यूनतम 7.4 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 19.4 डिग्री सेल्सियस, न्यूनतम 5 डिग्री सेल्सियस। पोखराको अधिकतम 20.7 डिग्री सेल्सियस, न्यूनतम 9 डिग्री सेल्सियस। नगरको अधिकतम 22.8 डिग्री सेल्सियस, न्यूनतम 5.3 डिग्री सेल्सियस। दिपालको अधिकतम 24.6 डिग्री सेल्सियस, न्यूनतम 6 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। जातीय छुवाछुत र साम्प्रदायिकताको अन्त्यका लागि सरकार दृढताका साथ लागि परेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। सामाजिक विखण्डन ल्याउने र कपोकल्पित धारणा बनाएर अरूको चरित्र हत्या गर्ने जस्ता अपराध नियन्त्रण गर्नुपर्नेमा गृहमन्त्री रमेश लेखकको जोड। शिक्षक दरबन्दी पुनरावलोकनका लागि कार्यदल बनाएर काम अघि बढ़ाइएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईद्वारा जानकारी। इजरायलले गाजामा गरेको पछिल्लो आक्रमणमा कम्तीमा 38 जनाको मृत्यु र जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लीग एनपीएलको फाइनलमा। 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।